यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसँग मिलेको भन्दै नेकपा एमालेद्वारा 11 जना नेतासँग स्पष्टीकरण माग। प्रतिनिधि सभा विघटन विरूद्ध राजनैतिक र न्यायिक प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय। प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको सभामुख अग्नि सापकोटाको टिप्पणी। घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। हिजो एकै दिन देशभर 8848 जना कोरोना संक्रमणबाट मुक्त। संक्रमणका कारण हिजो 129 जनाको मृत्यु। र आगामी डिसेम्बरसम्म देशभरका युवालाई कोरोना विरूद्धको खोप लगाइसकिने भारतीय स्वास्थ्य मन्त्रीको भनाई। समाचार अब विस्तारमा। नेकपा एमाले पार्टीका निवर्तमान 11 जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको स्थायी कमिटिको बैठकले आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोपमा उहाँहरूलाई यही जेठ 10 गतेभित्र जवाफ दिने गरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको पार्टी प्रवक्ता प्रदीप कुमार गेवालीले जानकारी दिनुभयो। बैठकले पार्टी नेता माधव कुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पा कुमारी कर्ण, कलिला खान, नीरा देवी जैरू र लक्ष्मी कुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको र स्पष्टीकरणका आधारमा पार्टीले थप निर्णय गर्ने प्रवक्ता गेवालीले बताउनुभयो। कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे गम्भीरतापूर्वक बैठकमा छलफल भएको पनि प्रवक्ता गेवालीले बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिश गर्न एमालेका नेपाल खनाल पक्षका 26 जना सांसदले हस्ताक्षर गर्नुभएको थियो। त्यसै गरी एमाले बैठकले कोरोना भाइरस विरूद्धको लड़ाईमा आफ्नो ध्यान केन्द्रित गर्ने निर्णय गरेको पनि प्रवक्ता एवं परराष्ट्र मन्त्री गेवालीले जानकारी दिनुभयो। नेपाली कांग्रेस, नेकपा, माओवादी केन्द्र, नेकपा एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव समूहले प्रतिनिधिसभा विघटन विरूद्ध संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो बसेको ती राजनैतिक दलको संयुक्त बैठकले नयाँ सरकार गठन हुने अवस्था रहँदा रहँदै असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटन गरिएको जनाउँदै विपक्षीले संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेका हुन्। बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा प्रतिनिधिसभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्य असंवैधानिक र स्वेच्छाचारी भएको जनाउँदै त्यसको निन्दा गरिएको छ। बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन विरूद्ध राजनैतिक र संवैधानिक प्रतिवाद गरिने बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभाको विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिनुभएको छ। उहाँले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि जनाउनु भएको छ। सभामुख सापकोटाले हिजो विज्ञप्ति जारी गर्नुभई पछिल्लो कदम 2077 साल पुष 5 गतेको प्रतिनिधिसभा विघटन विरूद्ध 67 दिनसम्म गरिएको संवैधानिक, कानूनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको 2077 साल फागुन 11 गतेको फैसलाको विपरीत देखिएको उल्लेख गर्नुभएको छ। उहाँले सर्वोच्च अदालतको फैसलामा अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ठ रूपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन भनी उल्लेख भएको स्मरणीय रहेको उल्लेख गर्नुभएको छ। संविधानको धारा 76(5) अनुसार वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था नरहेको सभामुखको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपति कार्यालयबाट 2078 साल जेठ 7 गते जारी विज्ञप्ति नेपालको संविधान, त्यसै गरी राजनीतिक दल सम्बन्धी ऐन 2073 र प्रतिनिधिसभा नियमावली 2075ले गरेको व्यवस्थासँग मेल नखाएको भन्नुहुँदै सभामुखले ती विषय शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत रहेको उल्लेख गर्नुभएको छ। सभामुखले विज्ञप्तिमा COVID-19 महामारीको भयावह परिस्थिति भोगिरहेका नागरिकहरूका लागि यसको रोकथाम, नियन्त्रण र उपचार सर्वाधिक प्राथमिकताको विषय हुनुपर्नेमा नयाँ राजनैतिक संकटले मुलुकको प्राथमिकता बदलिने र महामारीबाट नागरिकको जीवन थप जोखिममा पर्ने खतरा समेत बढ़ाउने उल्लेख गर्नुभएको छ। साथै मुलुक र जनतालाई थप आर्थिक भार पर्ने अवस्था सिर्जना हुनेतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनु भएको छ। सभामुख सापकोटाले राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल, सांसद, नागरिक समाज, संविधानविद, कानून व्यवसायी, बुद्धिजीवी, संचार जगत एवं सम्बद्ध सबै पक्षलाई एकजुट हुन अपील पनि गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गर्नुभएको छ। सभापति देउवाले हिजो वक्तव्य मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राजनैतिक र न्यायिक लड़ाई लड़ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। भएको छ। सभापति देउवाले एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसक्नुभएका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने कार्य असंवैधानिक भएको आरोप पनि लगाउनु भएको छ। नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठन हुने अवस्था रहँदा रहँदै प्रतिनिधि सभा विघटन गरिएको जनाउँदै त्यसविरूद्ध राजनीतिक र कानूनी उपचार खोज्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको स्थायी कमिटिको बैठकले प्रतिनिधि सभा विघटन विरूद्ध सबै राजनीतिक दल नागरिक समाज तथा सरकार पक्षसँग मिलेर संयुक्त संघर्ष गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले बैठकपछि जानकारी दिनुभयो। प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा विघटन र कोरोना कहरमा गरिएको चुनाव घोषणा असंवैधानिक भएको ठहर पनि बैठकले गरेको जानकारी दिनुभयो। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गर्नुहुँदै प्रतिनिधि सभाका 149 जना सदस्यको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा दावी गरिएको उल्लेख गर्नुभएको छ। अध्यक्ष दाहालले प्रतिनिधि सभाको विघटन विरूद्ध उभिन सबै राजनैतिक दल तथा नागरिक समाजलाई आग्रह गर्नुहुँदै मुलुक कोरोना महामारीबाट आक्रान्त भएको अवस्थामा सबैको ध्यान महामारी नियन्त्रणमा हुनुपर्नेमा जोड़ पनि दिनुभएको छ। त्यसै गरी नेपाल तरूण दल, वाईसीएल, युवा संघ नेपाल लगायतले प्रतिनिधि सभा विघटनको विरोध गरेका छनृ नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्सेले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गर्दै आगामी कार्तिक 26 र मंगिर 3 गतेका लागि निर्वाचनको घोषणा गर्नुभएकोमा त्यसको विरोध गर्नुको कुनै अर्थ नभएको उहाँले उल्लेख गर्नुभएको छ। नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्ने भन्नुहुँदै अध्यक्ष विजुक्सेले सबै दलहरूमा अनुशासन भंग भएको, शासक दलहरू त्यसका लागि मुख्य जिम्मेवार रहेको र ती दलहरूलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्ने आफ्नो धारणा रहेको बताउनुभयो। चुनावको आफ्नो पार्टीले स्वागत गरेको उल्लेख गर्नुहुँदै उहाँले स्थिरताका लागि पनि चुनावमा जानै पर्ने धारणा राख्नु भएको छ। दलहरू कोविड 19 को नियन्त्रणमा सक्रिय हुनुपर्नेमा तेस्रोतर्फ चासो नदिएको भन्दै उहाँले आलोचना पनि गर्नुभएको छ। उहाँले भारतमा कोरोना महामारी फैलिरहँदा नेपालको दक्षिणी सीमामा क्वारेन्टाइन बनाउनुपर्ने दलहरूले आफ्ना कार्यकर्तालाई स्वयंसेवकका रूपमा कोविड नियन्त्रणका लागि परिचालन गर्नुपर्नेमा त्यसो हुन नसक्दा जनताको ज्यान थप जोखिममा पर्दै गएको टिप्पणी पनि गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया लगायतका अन्य आयुक्तहरूसँग हिजो छलफल गर्नुहुँदै प्रधानमन्त्री ओलीले आगामी कार्तिक 26 र मंगिर 3 गते हुने प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो। छलफलमा प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले मुलुक निर्वाचनतर्फ अघि बढ़ेको स्पष्ट पार्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका मूल्य मान्यता अनुशासन र आचरण विपरीतका अभ्यासले लोकतन्त्रलाई थप कमजोर बनाउने काम गरेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बुद्धिबहादुर रायमाझीद्वारा लिखित पञ्चायती जेलमा 13 वर्ष कृति लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिले केही मानिसहरू देशभर छरिएको उज्यालो निभाउने प्रयासमा लागिरहेको टिप्पणी गर्नुभयो। उहाँले विश्वासघातीहरू जहिले र जहाँ पनि हुने गरेको पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले रायमाझी मिलनसार, देश र जनताप्रति समर्पित तथा आफू जलेर अरूलाई उज्यालो दिने व्यक्तित्व भएको स्मरण पनि गर्नुभयो। स्वर्गीय रायमाझीको प्रस्तुत संस्करणमा उहाँले कारागार जीवनमा आर्जन गर्नुभएको ज्ञान प्रतिविम्बित भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले ती निबन्धहरूमा पर्याप्त मात्रामा बिम्ब, प्रतीक र अभिव्यञ्जना रहेको बताउनुभयो। पुस्तकको समीक्षा गर्नुहुँदै परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि अग्रज पुस्ताले गरेका कष्टपूर्ण संघर्ष आजको पुस्ताले भूल्न नमिल्ने बताउनुभयो। कार्यक्रममा बुद्धिबहादुर रायमाझी स्मृति प्रतिष्ठानका सचिव एवं लेखककी धर्मपत्नी बिजुला रायमाझीले आफू पतिको पदचिन्ह पछ्याउँदै देश र जनताका लागि दृढताका साथ अघि बढ़िरहने प्रण गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालमा हिजो थप 8,980 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 19,357 नमूनाको पीसीआर विधिबाट परीक्षण गरिँदा 8,591 जना तथा 748 जनाको एन्टिजेन विधिबाट परीक्षण गरिँदा 389 जना गरी जम्मा 8,980 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 5,05,643 पुगेको पनि मन्त्रालयले उल्लेख गरेको छ। त्यसै गरी हिजो थप 8,848 जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। यो हालसम्म एकै दिन संक्रमण मुक्त हुने मध्ये सबैभन्दा धेरै संख्या हो। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर 75.8% रहेको पनि मन्त्रालयले हिजो जानकारी दिएको छ। त्यस्तै हिजो 129 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। नेपाली सेनाले विभिन्न समयमा सब व्यवस्थापन गरेको संख्या समेत जोडेर हिजो 129 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 6,153 पुगेको छ। कोविड 19 विरूद्धको नेपाल सरकारको लड़ाईमा सघाउन अमेरिका र स्विजरल्याण्ड सरकारले हिजो विभिन्न स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन्। महामारी विरूद्ध खोप, जीवन रक्षक औषधि, उपकरण लगायतका सहायताका निम्ति वर्तमान सरकारले गरेको आग्रह अनुरूप ती देशले सहायता सामग्री प्रदान गरेको जनाएका छन्। अमेरिकी र स्विस सरकारले विशेष विमानबाट पठाएका ती सामग्री सम्बद्ध अधिकारीहरूले नेपाल सरकारलाई हिजो हस्तान्तरण गर्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो भएको कार्यक्रममा नेपालका लागि स्विजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरले स्वास्थ्य तथा जनसंख्या मन्त्री रितेश त्रिपाठीलाई 11,00,000 थान एन्टिजेन टेस्ट किट, त्यसै गरी 10 थान अक्सिजन कन्सन्ट्रेटर, 1,000 थान अक्सिजन नेजल क्यानुला, त्यसै गरी 40 भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा मन्त्री त्रिपाठीले मित्रवत स्विस सरकार र जनताको उदार सहायताप्रति कृतज्ञता ज्ञापन गर्नुभयो। प्राप्त सहयोग संक्रमण नियन्त्रण, जीवन रक्षा तथा कोरोना भाइरस विरूद्धको लड़ाईमा उपयोगी हुने विश्वास स्वास्थ्य मन्त्री त्रिपाठीले व्यक्त गर्नुभयो। त्यसै गरी अमेरिकाबाट प्राप्त सहायता सामग्री अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग यूएसआईडी र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूले संयुक्त रूपमा हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमलाई हस्तान्तरण गरेको पनि परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। चीनको तिब्बत सरकारले 30 मेट्रिक टन लिक्विड अक्सिजन सहितको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। तिब्बत सरकारले सहयोगमा उपलब्ध गराएको 30 मेट्रिक टन लिक्विड अक्सिजन सहितको अत्यावश्यक स्वास्थ्य सामग्री हिजो नेपाल चीन सीमामा रहेको तातोपानी नाकामा नेपाली पक्षलाई हस्तान्तरण गरिएको काठमाण्डुस्थित चिनिया दूतावासले जनाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ़ेपछि तिब्बत सरकारले लिक्विड अक्सिजन, भेन्टिलेटर, अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री सहायता स्वरूप प्रदान गरेको हो। नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेशसभाको संसदीय बोर्डले 14 प्रदेशसभा सदस्यलाई कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। बोर्डको हिजो बसेको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारप्रति अन्तर्घात गरेको, आफ्नै पार्टीको सरकार विरूद्ध निरन्तर लागेको अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेको लगायतका आरोप लगाएर प्रदेशसभाका सदस्यलाई संसदीय दलको विधान अनुसार अनुशासन उल्लंघन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो। बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी साक्य, राजेन्द्र पाण्डे, अरूण प्रसाद नेपाल, वसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, मुनु सिगदेल, कुसुम कार्की, मीना गेवाली, शान्ति प्रसाद पौडेल, त्यसै गरी रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्दर, इन्द्रमाया गुरूङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टीका मुख्य सचेतक निरौलाले जानकारी दिनुभयो। उता जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले अध्यक्ष महन्त ठाकुर, नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता इस्तियाक राईले जानकारी दिनुभयो। कोविड संक्रमण रोकथाम र नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ चिकित्सक सहितको टोली परिचालन गरेको छ। कर्णालीका विभिन्न 5 जिल्ला र जुम्लाका स्थानीय तहहरूमा समेत चिकित्सकहरू खटाएर प्रतिष्ठानले सेवा दिइरहेको जुम्लाबाट हाम्रा संवाददाता सागर परियारले जनाएका छन्।
दोस्रो लहरको कोविड रोकथाम तथा नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयारी मजबूत बनाएको छ। कर्णालीकै भरोसाको केन्द्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोविड रोकथामको तयारी बारे बताउँदै प्रतिष्ठानका प्रवक्ता डाक्टर रमेश भट्टराई बताए।
12 बेडको आईसीयू 24 बेडको एचसीयू सहित टोटल 120 बेड डेडिकेटेड कोविड अस्पताल हामीले सञ्चालन गरेका छौँ। एउटा अक्सिजन प्लान्ट र 110 अक्सिजन सिलिन्डर मार्फत म्यानेज गरिरहेका छौँ। भविष्यमा प्रब्लम आउन सक्छ भनेर चाहिँ हामीले प्रदेश सरकारसँग थप 360 अक्सिजन सिलिन्डर किन्नको लागि टेन्डर आह्वान गरिसकेका छौँ।
प्रतिष्ठानले कोविड रोकथाम तथा नियन्त्रणका लागि कर्णालीका विभिन्न जिल्ला, भेरी अस्पताल तथा स्थानीय तहमा विशेषज्ञ चिकित्सक परिचालन गरेको छ। गाउँ गाउँमा पुगेर एन्टिजन परीक्षणदेखि सचेतना फैलाउन साबिक कर्णालीका जुम्ला बाहेक 4 जिल्ला र रुकुम पश्चिममा गरी 10 जना, भेरी अस्पतालमा 6 जना र जुम्लाका 8 स्थानीय तहमा 1-1 जना विशेषज्ञ चिकित्सक कोविड रोकथामका लागि परिचालन गरिएको हो। पुनः प्रतिष्ठानका प्रवक्ता डाक्टर रमेश भट्टराई।
5 जिल्लाहरूमा हामीले जनशक्तिहरू परिचालन गरेका छौँ। मुगुमा डाक्टर हुनुहुन्छ, कालीकोट हुनुहुन्छ र हुम्लामा डोल्पामा 2 जना र रुकुममा डाक्टर अनुपको नेतृत्वमा हामीले 2 जना खटाएका छौँ।
उपचारका लागि जुम्ला आउने बिरामीको चाप बढेको छ। जुम्लामै अक्सिजन उत्पादनको तयारी भइरहेको छ भने प्रदेश सरकारसँग समन्वय गरी 360 सिलिण्डर खरिद प्रक्रियामा भएकाले अक्सिजन आपूर्ति सहज भए कर्णालीभरिकै बिरामी भर्ना लिन सकिने सामर्थ्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजीव शाहले बताउनुभयो।
भेन्टिलेटर आइसीयू खाली नै छन्, बेड पनि हामीसँग खाली नै छन्, अक्सिजन व्यवस्थापनमै समस्या र अक्सिजन सिलिन्डर हामीले बढाउन सक्यो भने चाहिँ हामी बेडबाट पनि बिरामी दिन तयार।
कोरोना रोकथाम तथा उपचारका लागि अक्सिजन आपूर्तिमा समस्या भइरहेको छ। तत्काल अक्सिजन आपूर्तिका लागि प्रहरी प्रशासन, नागरिक अगुवा तथा राजनीतिक कर्मीहरूले संघ प्रदेश सरकारसँग आवश्यक पहल गर्न जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
पाल्पामा रोग प्रतिरोधात्मक क्षमता बढाउने भिटामिन सी लगायतका औषधिहरूको अभाव देखिन थालेको पाल्पाबाट संवाददाता विष्णु खनालले पठाएको यो रिपोर्टमा उल्लेख छ।
पाल्पा सदरमुकाम, तानसेन तथा ग्रामीण भेगमा सञ्चालित अधिकांश फार्मेसीहरूमा कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री तथा औषधिको अभाव देखिएको छ। जिल्लामा अहिले दैनिक रूपमा सिटामोल लगायतका सामान्य औषधि किन्नेको संख्यामा वृद्धि भएको छ भने ग्रामीण भेगमा रहेका निजी मेडिकलमा समेत औषधि अभाव हुन थालेको रैनादेवी छहराका मेडिकल संचालक इन्द्र बरालको भनाइ छ।
सिटामोल लगायत औषधिहरू, जब जिंक ट्याबलेटहरू, भिटामिन सीहरू कोविड नियन्त्रणको अति नै जरुरी छ, ती उनीहरूलाई दिनपर्ने हुन्छ। ग्रामीण भेगका क्लिनिकमा धेरै अभाव।
पछिल्लो समय सामाजिक सञ्जालमा आउने कोरोना महामारीसँग सम्बन्धित भ्रामक समाचारहरूको कारण पनि मानिसहरू औषधि र उपकरणहरू जम्मा गर्न थाले। चिकित्सकहरू बताउँछन्, अहिले केही दिन यता औषधिको आपूर्ति कम भएको र महामारीको चिन्ताले मानिसहरूले आवश्यकता भन्दा बढी औषधि सञ्चित गरेका कारण औषधि अभाव भएको तानसेनका मेडिकल संचालक सुरेन्द्र पौडेलले बताउनु भयो।
बढी भएर सर्टेज भएको, सबैका कमी छ, जिंकहरू, भिटामिन सीहरू, जुन कुरा कोविडमा बढी खपत हुन्छ त्यसको चाहिँ त्यसरी कमी।
सदरमुकाम, तानसेन सहित जिल्लाका 10 स्थानीय तहमा रहेका फार्मेसीहरूमा बुटोलबाट हुने गरेको औषधि आपूर्ति कम भएपछि अभाव शुरू भएको औषधि व्यवसाय संघ पाल्पाका अध्यक्ष रामलाल श्रेष्ठको भनाइ छ।
पाल्पा जिल्लामा आउने बुटोलबाटै हो। बुटोलमा कन्ट्याक्ट गर्दाखेरि विभिन्न खालको भाउहरू छ, धेरै महँगो छ, त्यसको ओरिजिनल भाउ कति त्यो पनि थाहा छैन, महँगोमा किन्छु भन्दाखेरि पनि त्यो पाइयो।
अहिलेको अवस्थामा घर घरमा औषधि जम्मा गरेर राख्नुको सट्टा स्वास्थ्य कर्मीको सल्लाहमा आवश्यक मात्र औषधि राख्ने र स्वास्थ्य सावधानी पालनामा चनाखो बन्ने हो भने कोरोना संक्रमणबाट सहजै जोगिन सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजनैतिक सभाका सदस्य तथा वरिष्ठ पत्रकार माधव आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले हिजो शोक वक्तव्य जारी गर्नुभई आचार्यले लोकतन्त्रका पक्षमा पुर्याउनु भएको योगदानको स्मरण गर्नुभएको छ। सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। जनकपुरबाट प्रकाशित हुने जन आकांक्षा साप्ताहिक र आकांक्षा दैनिकका सम्पादक रहनुभएका आचार्य क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँको हिजो काठमाण्डुको कपनस्थित आफ्नै निवासमा 80 उमेरमा निधन भएको नेपाली कांग्रेसले जनाएको छ। रेडियो नेपालका प्राविधिक अधिकृत कृष्ण प्रसाद ओझाको 54 उमेरमा निधन भएको छ। 2049 सालदेखि रेडियो नेपालमा कार्यरत ओझालाई कोरोना संक्रमण भई काठमाण्डुको नेशनल अस्पताल कलंकीमा उपचार गराइरहनु भएको थियो। स्वर्गीय ओझा नेपाल कर्मचारी संगठन रेडियो नेपालका महासचिव समेत हुनुहुन्थ्यो। उहाँको निधनप्रति रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले गहिरो दुःख व्यक्त गर्नुहुँदै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। भारतका स्वास्थ्य मन्त्री डा हर्षवर्धनले भारतले आगामी डिसेम्बरको अन्त्यसम्म सबै वयस्क नागरिकहरूलाई कोरोना विरूद्धको खोप लगाइसक्ने बताउनु भएको छ। मा कोरोनाबाट सबैभन्दा बढ़ी प्रभावित 9 राज्यको हिजो बसेको बैठकमा स्वास्थ्य मन्त्री डा हर्षवर्धनले आगामी जुलाईसम्म 51 करोड़ खोप उपलब्ध गराइसकिने जानकारी दिनुभयो। स्वास्थ्य मन्त्री हर्षवर्धनले आगामी अगस्तदेखि डिसेम्बर महिनासम्म 216 करोड़ खोप उपलब्ध गराई सबै वयस्क नागरिकलाई कोरोना विरूद्धको खोप लगाइसकिने जानकारी दिनुभयो। यसैबीच भारतमा हिजो 3 लाख जना कोरोना संक्रमित थपिएका छन्। भारतमा हिजो 4221 जनाको कोरोना भाइरसका कारण मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि पूर्वी शहर गोमाका जनतालाई उद्धार गरी स्थानान्तरण गरिन थालिएको छ। नियराङ्गु पहाड़बाट विस्फोटन भएको ज्वालामुखीबाट गोमामाथि सुन्ताला रंगको बादल लागेको र ज्वालामुखीबाट लाभाको खोला बगिरहेको बीबीसीले उल्लेख गरेको छ। 20 लाख जनसंख्या भएको गोमा शहरका नागरिकहरूमा भागाभाग मचिएको पनि बीबीसीले बताएको छ। सन् 2002 ज्वालामुखी विस्फोट हुँदा 250 जनाको त्यहाँ मृत्यु भएको थियो। नशारोग विशेषज्ञहरूले कोरोना भाइरस उपचारको 6 साताभित्र बिरामीहरूलाई ब्ल्याक फंगसको उच्च जोखिम हुने बताएका छन्। अल इण्डिया मेडिकल इन्स्टिच्यूट एम्सका वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डाक्टर पी शरदचन्द्रले कोरोना संक्रमितको उपचारको 6 साताभित्रमा यदि मानिसहरूलाई यी कुनै पनि कारण कालो फंगसको उच्च जोखिम रहन सक्ने बताउनु भएको छ। सचेतनाका लागि सिलिण्डरबाट चिसो चिसो अक्सिजन लिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुन सक्ने ब्ल्याक फंगस जस्ता समस्या देखिने खतरा हुने पनि उहाँले बताउनु भएको छ। राजस्थान, गुजरात, पंजाब, हरियाणा, कर्नाटक, उडिसा, तेलंगना, तमिलनाडु लगायतका राज्यहरूले महामारी रोग अन्तर्गत यसलाई अघि सूचित रोग घोषणा गरिसकेका छन्। इजरायल र प्यालेस्टाइन बीच युद्धविराम सहमति भएसँगै हजारौं प्यालेस्टाइनीहरू आफ्नो घर फर्कन थालेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। गाजामा मानवीय सहायताका सामग्रीहरू पठाउने क्रम पनि जारी रहेको छ। इजरायल र प्यालेस्टाइन बीच भएको 11 दिने हिंसाका क्रममा 250 जना भन्दा धेरै मानिसको मृत्यु हुनका साथै गाजामा धेरै भौतिक क्षति समेत भएको छ। यतिखेर इजरायल र प्यालेस्टाइन दुवैले आफ्नो जीत भएको दावी गरिरहँदा 2 साताभन्दा कम समयको हिंसाले गरेको क्षतिको पुननिर्माण गर्न वर्षौं लाग्न सक्ने रेडक्रसको अन्तर्राष्ट्रिय समितिका मध्य पूर्व निर्देशक फब्रिजियो कार्बोनीले बताउनु भएको छ। नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अत्ताहिरूको विमान दुर्घटनामा परि मृत्यु भएको छ। उत्तर पश्चिमी राज्य कदुना स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण आपतकालीन अवतरणका बेला भएको विमान दुर्घटनामा चालक दलका सदस्य सहित अन्य 10 जनाको मृत्यु भएको पनि नाइजेरियाको संचार माध्यमले उल्लेख गरेको छ। नाइजेरियाका संचार माध्यमहरूका अनुसार सो विमान खराब मौसमका कारण उत्रन कोशिश गरिरहेका बेला दुर्घटनामा परेको थियो। दुर्घटनाले आफू मर्माहत भएको जनाउनु हुँदै नाइजेरियाका राष्ट्रपति महमूद बुहारीले गहिरो दुःख व्यक्त गर्नुभएको छ।
सरकारले COVID-19 को रोकथाम र उपचारसँग सम्बन्धित माल वस्तुको आपूर्ति सहज बनाउन भन्सारहरूमा शीघ्र प्रक्रिया प्रयोगमा ल्याउने भएको छ। भन्सार विभागले COVID-19 को रोकथाम र उपचारसँग सम्बन्धित माल वस्तु आपूर्ति सहज बनाउन शीघ्र प्रक्रिया अप्नाउन लागेको जनाएको छ। विभागले शीघ्र प्रक्रियाबाट भित्र्याउने माल वस्तुको सूचीमा मेडिकल ग्रेड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्याङ्क सहित अक्सिजनसँग सम्बन्धित विभिन्न उपकरण, औषधि लगायतका करिब 2 दर्जन वस्तुहरू रहेका छन्। शीघ्र प्रक्रियाबाट भन्सार जाँच पास गराउनुपर्ने माल वस्तुलाई पैठारीकर्ताले अत्यावश्यक माल वस्तुका रूपमा घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसका लागि प्रमाणित हुने कागजात पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ। माल वस्तु जाँच पास भएकोमा उचित समयभित्रै पैठारीकर्ताले त्यस्तो कागज पत्रहरू विद्युतीय माध्यमबाट वा भौतिक रूपमा भन्सार अधिकृत समक्ष पेश गर्नुपर्ने गरी तोकिएको छ। 111 मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्यमा ढिलो हुँदा आयोजना सम्पन्न हुन ढिलो भएको छ। विद्युत गृहमा उपकरण जडान गर्ने जिम्मा पाएको भारतीय कम्पनी बोइथ भारत एवं टिमुरेदेखि थाम्बुचेतसम्म 10 किमी दूरीको प्रसारण लाइन निर्माण गर्ने मुडबरी एण्ड जेबी कम्पनी लिमिटेडले तोकिएको तालिका अनुसार काम नगर्दा विद्युत आयोजनाको संरचना बनाउने कार्यमा ढिलाइ भएको हो। विद्युत गृहका उपकरण जडान कार्यमा ढिलो भएको र सुवागढी जलविद्युत आयोजनाले जनाएको छ। उपकरण जडानका लागि 1 वर्षभन्दा बढ़ीको समयावधि लाग्ने तर उत्पादन गराउने समय सीमा नजिकै गएको अवस्थामा कार्यतालिका अनुसार तोकिएका काम नगर्ने ठेकेदार कम्पनीलाई कार्यवाही गर्ने तयारी भएको आयोजनाले जनाएको छ। 13 अर्ब 64 करोड़को लागतमा 5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् 2013 शुरू गरिएको निर्माण कार्य विगतका समयमा विभिन्न कारणहरूले गर्दा ढिलाइ भएको आयोजनाले जनाएको छ। गत साता नेपाली शेयर बजारको कारोबार सूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ। गत साता कारोबार रकमले पनि नयाँ रेकर्ड निर्माण गरेको छ। गत साता नेप्से परिसूचक 2793.93 बिन्दुसम्म पुगेको थियो। उक्त वृद्धि हालसम्मकै उच्च बिन्दु हो। साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार नेप्सेले नयाँ रेकर्ड बनाएको थियो। त्यसै गरी गत साता एकै दिन करिब 12 अर्बको शेयरको कारोबार भई नेप्सेको कारोबार रकममा पनि नयाँ रेकर्ड निर्माण भएको छ। गत साता नेप्से परिसूचक करिब 4% वृद्धि भएको छ। अघिल्लो साता 2684.01 बिन्दुमा बन्द भएको नेप्से परिसूचक गत साता 103.17 अङ्कले बढेर 2787.18 बिन्दुमा पुगेको छ। गत साता नेप्से सँगै बजारको कारोबार रकम पनि उल्लेख्य रूपमा बढ़ेको छ। गत साता 5,69,716 पटकको कारोबारमा 52,60 करोड़ रूपियाँ बराबरका 10,87,00,000 किता शेयरहरू किनबेच भएका छन्। यो कारोबार अघिल्लो साताको कारोबार रकमको तुलनामा 83.81% बढ़ी हो। नवलपरासीमा सरकारले अनुमति नै नदिएको धानको बिउ विभिन्न एग्रोभेटमा बिक्री वितरण भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको संयोजनमा कृषि ज्ञान केन्द्रले गरेको अनुगमनका क्रममा देवचुली नगरपालिका स्थित रजहरमा अवैध धानको बिउ बिक्री वितरण भएको पाइएको हो। कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मीरा चौधरीले रजहरको चौधरी एग्रो सेन्टर र मंगल भेट फार्मबाट अवैध रूपमा बिक्री वितरण भइरहेको 320 किलो धानको बिउ बरामद गरिएको बताउनुभयो।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो। यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरूद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरूद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
विज्ञापन अघि आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम। आज देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलिरही, पहाड़ी भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.2 डिग्री सेल्सियस। वर्षा फाटफुट, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31 देखि 33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 6:50 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसँग मिलेको भन्दै नेकपा एमालेद्वारा 11 जना नेतासँग स्पष्टीकरण माग। प्रतिनिधि सभा विघटन विरूद्ध राजनीतिक र न्यायिक प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय, प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको सभामुख अग्निसापकोटाको टिप्पणी। घोषित मितिमा निर्वाचन सम्पन्न गराउनका लागि तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। हिजो एकै दिन देशभर 8,848 जना कोरोना संक्रमणबाट मुक्त, संक्रमणका कारण हिजो 129 जनाको मृत्यु। र आगामी डिसेम्बरसम्म देशभरका युवालाई कोरोना विरूद्धको खोप लगाइसकिने भारतीय स्वास्थ्य मन्त्रीको भनाई। बिहान 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।